नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को सम्पूर्ण तयारी पूरा गरेको छ। बोर्डले परीक्षाका लागि प्रश्न पत्र, सिम्बोल नम्बर, उत्तर पुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पठाइसकेको छ। यस वर्षको परीक्षामा 5,14,071 विद्यार्थी सहभागी हुँदैछन् भने देशभर 2,079 परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा 150 जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष हुनेछन् भने 20 जना भन्दा विद्यार्थी बराबर एकजना निरीक्षक खटिने व्यवस्था मिलाइएको छ। यसपटकको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण भएका छन्। पछिल्ला वर्ष एसईईको नतिजा खस्किँदै गएका बेला पठन पाठनलाई प्रभावकारी बनाई नतिजामा सुधार गर्ने लक्ष्य सम्बन्धित सबै सरोकारवालाले लिएको पनि पाइन्छ। गत वर्षको एसईईको नतिजामा 52.42% विद्यार्थी ग्रेडेड अर्थात कक्षा 11 भर्नाका लागि अयोग्य भएका थिए। 2079 एसईई नतिजामा 30.91% विद्यार्थीले नन ग्रेडेड नतिजा ल्याएका थिए। 2060-67 सालको अवधिमा औसतमा 51% विद्यार्थीहरू उत्तीर्ण भएकोमा 68-71 अवधिमा आधा भन्दा पनि कम विद्यार्थी उत्तीर्ण भएको सरकारी तथ्याङ्क छ भने त्यस यताका वर्षहरूमा 29% विद्यार्थीले जीपीए 2 भन्दा कम ल्याएको तथ्याङ्क छ। शिक्षाका पूर्वाधारहरू कर्मिक रूपले व्यवस्थित हुँदै गए पनि शिक्षाको गुणस्तरमाथि भने अहिले पनि प्रश्न उठ्दै आएको छ। आजको अन्तरसंवादमा हामी एसईई परीक्षा तयारी र विद्यालय शिक्षाको गुणस्तर लगायतका विषयमा केन्द्रित भएर राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग कुराकानी गर्दैछौ। परीक्षा नियन्त्रकज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको भनिएको छ, के कस्तो तयारी भएको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
धन्यवाद, असाध्य महत्वपूर्ण प्रश्न सोध्नुभयो। खास गरिकन हामीले माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन गर्नका लागि 2081 सालको परीक्षामा 2,079 देशभित्र परीक्षा केन्द्र कायम भएका छन्। त्यस्तै देश बाहिर जापानमा एउटा परीक्षा केन्द्र तय गरिएको छ भने अब हाम्रा 2,079 परीक्षा केन्द्रभित्र 3 विद्यालय बाहिरका परीक्षा केन्द्रहरू छन्। एउटा बाल सुधार गृहमा छ र 2 जेलमा परीक्षा केन्द्र कायम गरिएको छ। त्यसबाहेक हामीले परीक्षा केन्द्रलाई आवश्यक पर्ने उत्तर पुस्तिका पठाउने काम, प्रश्नपत्र नजिकको चौकीमा पुर्याउने काम, त्यस्तै गरेर केन्द्राध्यक्ष नियुक्ति गर्ने काम, उनीहरूलाई अभिमुखीकरण गर्ने काम, यी सबै डुप्लिकेटहरू जिल्ला र परीक्षा केन्द्रसम्म पुर्याउने कामहरू, प्रवेशपत्र दिने कामहरू, मेमो, हामीले उता परीक्षार्थीको यदि विवरण गलत छ भने विवरण सच्याउनको लागि विवरण यस्तो हो है, अब यसमा सच्याउनु पर्ने कहाँ गएर केही कुरा छ भने रिपोर्ट गर्नुहोस् भनेर हामीले प्रत्येक विद्यार्थीको हातमा मेमो दिन्छौँ। विद्यार्थीको विवरण सम्मिलित भएको त्यो मेमो चाहिँ परीक्षा केन्द्रसम्म पुर्याउने काम, यी सबै कामहरू हामीले सम्पन्न गरिसक्यौँ। अब परीक्षामा खटिने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, त्यस्तै अन्य सहायक कर्मचारीहरू, सहयोगीहरू र त्यहाँ सम्बद्ध अन्य कर्मचारीहरूलाई केन्द्राध्यक्षले गर्ने अभिमुखीकरण कार्यक्रम चाहिँ बाँकी छ। उहाँहरूले परीक्षा केन्द्रमा हामीले 2 अगाडि पुग्नुहोस् र ती कामहरू सम्पादन गरेर परीक्षालाई सहज वातावरणमा सिर्जना के अरे सञ्चालन हुने गरी व्यवस्थापन मिलाउनुहोस् भनिसकेका छौँ। त्यो अनुसार चाहिँ काम भइराखेको छ।
यहाँले जापानमा पनि परीक्षा केन्द्र निर्धारण गरिएको विषयलाई उल्लेख गर्नुभयो, त्यसै गरी बाल सुधार केन्द्र र कारागारमा पनि परीक्षा केन्द्रहरू निर्धारण भएका विषयहरूलाई यहाँले उजागर गर्नुभयो। त्यहाँबाट के कति विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन्, अब जापानमा कसरी परीक्षा सञ्चालन हुन्छ, कसरी उत्तर पुस्तिकाको चेक जाँच हुन्छ?
जापानको हकमा एउटा एभरेस्ट मावि एउटा विद्यालयले अनुमति प्राप्त गरेको छ र जापानमा बस्ने नेपाली अभिभावकहरूका छोराछोरीहरू त्यस स्कुलमा पढ्दछन्। अहिले जापानबाट 29 बाल बालिकाहरू उनीहरूले परीक्षा दिँदैछन्। त्यसको लागि हामीले परीक्षा केन्द्र यहाँबाट नियमित रूपमा परीक्षा नियन्त्रण कार्यालयले नै निर्धारण गर्दछ र परीक्षा केन्द्रका केन्द्राध्यक्ष त्यही विद्यालयको प्रह हुने व्यवस्था छ। प्रहले केन्द्राध्यक्षको भूमिका निर्वाह गर्नुहुन्छ। हामीले उत्तर पुस्तिका नेपालबाट हार्ड कपी नै पठाउँछौँ र यो हामीले पठाइ पनि सकेका छौँ। त्यस्तै अब प्रश्नपत्रको हकमा हामीले एम्बेसी मार्फत हामीले अनलाइनबाट सहजीकरण गर्छौँ र अनलाइनमा पठाउनेछौँ। प्रत्येक दिन हामीले जापानको लागि प्रश्नपत्र अनलाइनबाट परीक्षा हुनुभन्दा आधा घन्टा अगाडि पठाउँछौँ र त्यो सबै अनुगमनको पाटो त्यसभित्र उत्तर पुस्तिका सङ्कलन गरेर नेपाल पठाउने कुरा सबै चाहिँ जापान स्थित नेपाली राजदूतावासले गर्दछ। त्यसको लागि पनि हामीले पत्राचार गरिसकेका छौँ। यसरी जापानको लागि व्यवस्थापन हुन्छ भने हाम्रो कारागारमा छुट्टै केन्द्र हुन्छ र त्यसको लागि छुट्टै प्रश्नपत्र हामीले केन्द्र कायम भएको हकमा छुट्टै प्रश्नपत्र पठाइसकेका हुन्छौँ। हामीले त्यही अनुसार कारागारमा केन्द्राध्यक्ष नियुक्ति हुन्छ र अन्य केन्द्रमा जसरी व्यवस्थापन हुन्छ सोही आधारमा कारागारमा पनि परीक्षा सञ्चालन हुन्छ। अब यहाँनिर अलिकता जिज्ञासा के रहन सक्छ भने कारागारमा भएका तर सम्बन्धित जिल्लामा परीक्षा केन्द्र नभएका परीक्षार्थी पनि हुन सक्छन्, बालबालिका हुन सक्छन्, ती बालबालिकालाई कसरी परीक्षा दिन्छन् भन्ने पनि प्रश्न उठ्न सक्छ। त्यस्तो अवस्थामा हामीले के भनेका छौँ भने यदि सम्बन्धित जिल्लाको कारागारमा कुनै बालबालिका वा परीक्षार्थी छन् भने त्यस्तो अवस्थामा कारागारको नजिकै रहेको परीक्षा केन्द्रले कारागारमा गएर परीक्षा लिइदिने व्यवस्था मिलाइएको छ। त्यस्तै एउटा जिल्लाको विद्यार्थी अर्को जिल्लामा कारागारमा छ, सुधार गृहमा छ भने अब त्यो विद्यार्थीलाई पनि नजिकको परीक्षा केन्द्रले गएर परीक्षा लिइदिने र त्यस्तो उत्तर पुस्तिका आफ्नै जिल्लामा छ भने त्यो उत्तर पुस्तिका सम्बन्धित जिल्लाकै प्याकेजमा जाने भयो। छैन, बाहिर जिल्लाको विद्यार्थीहरू त्यसरी अर्को अन्यत्र जिल्लामा गएर परीक्षा दिएको अवस्था हो भने त्यस्तो अवस्थामा उत्तर पुस्तिका छुट्टै प्याकेट गरेर परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुहोस्, उनीहरूलाई अलिकता चाहिँ परीक्षा दिने बारेमा सुनिश्चित गरौँ भन्ने कुरा छ। त्यस्तै गरेर अहिले हामीले क्रियापुत्रीहरू पनि अब फरक जिल्लाको पनि हुने रहेछ, अब हामीले क्रियापुत्रीहरू पनि एउटा जिल्लामा अध्ययन गरेको बालबालिका वा परीक्षार्थी अर्को कुनै जिल्लामा बसे गएर क्रियामा बस्नुभएको छ भने त्यस्तो अवस्थामा पनि हामीले सम्बन्धित जिल्लाबाट भन्दा पनि जुन जिल्लामा वा क्रिया बस्नुभएको छ त्यही जिल्लाको पाएक पर्ने केन्द्रमा गएर परीक्षा दिन सक्ने व्यवस्था चाहिँ मिलाइएको छ र त्यो हामीलाई माग आएअनुसार हामीले अनुमति दिइराखेको अवस्था छ। यसरी सबै परीक्षार्थीहरू परीक्षामा सहज ढङ्गले सहभागी हुन् भन्ने किसिमबाट हामीले विद्यालयभित्र र बाहिरका सबैलाई सहज वातावरण सिर्जना गर्ने प्रयत्न गरेका छौँ।
यो यासी परीक्षा सञ्चालनका लागि के कति जनशक्ति परिचालन हुँदैछ परीक्षा सञ्चालनका लागि देशैभर?
खास गरी हाम्रो यसमा एउटा नम्स अनुसार नै जनशक्ति खटिने कुराहरू हुन्छ। अब एउटा परीक्षा केन्द्रमा कम्तीमा एउटा केन्द्राध्यक्ष हुनुहुन्छ, एउटा केन्द्राध्यक्ष भन्ने बित्तिकै 2080 केन्द्राध्यक्षहरू खटिनुहुन्छ। त्यस्तै प्रति परीक्षा केन्द्र 150 परीक्षार्थी छन् भने एकजना अनुसार सोही 150 पर्ने सहायक व्यवस्थापन गर्ने हाम्रो कानुनी व्यवस्था छ। त्यो अनुसार हाम्रो सहायक केन्द्राध्यक्षहरू त्यही अनुपातमा खटिनुहुन्छ एउटा केन्द्रमा। निरीक्षक प्रति 20 परीक्षार्थीको लागि एउटा निरीक्षकको व्यवस्थापन गरिएको हुन्छ। अनि अब परीक्षा कर्मचारी हुन्छ 100 परीक्षार्थीको लागि एकजना। त्यस्तै कार्यालय सहयोगी भनौँ न, विद्यालय सहयोगी अब परीक्षा सहयोगी भन्छौँ हामी, परीक्षा सहयोगी 50 परीक्षार्थीको लागि एकजनाको व्यवस्था गरिएको हुन्छ भने एउटा परीक्षा केन्द्रमा 15 सुरक्षाकर्मीको व्यवस्था गर्नुहुन्छ। यसरी हेर्दा जम्मा जम्मी 78,816 हाम्रा परीक्षा कर्मचारीहरू खटिने हुनेछ।
कतिपय सामुदायिक विद्यालयका विद्यार्थी घट्दै गएको देखिन्छ एसीईमा सहभागी हुने, जस्तो कि काभ्रेका 25 सरकारी विद्यालयमा त्यहाँ एसीईमा सहभागी हुने विद्यार्थीको संख्या 10 पनि कम रहेको देखिन्छ। त्यसै गरी मनाङको समग्र जिल्लाबाटै जम्मा 46 विद्यार्थी मात्र एसीईमा सहभागी हुने कुराहरूलाई तथ्यका रूपमा हेरिएको छ। सरकारले लगानी गरेका सामुदायिक विद्यालयका तर्फबाट एसीईमा सहभागी हुने विद्यार्थीहरूको संख्या के कस्तो छ, बढ्दो अवस्थामा छ कि घट्दो अवस्थामा छ, कसरी हेर्न सकिन्छ यो विषयलाई?
सामुदायिक विद्यालयमा परीक्षार्थीहरू अहिले घट्दो क्रममा नै छन्। सामुदायिक मात्रै होइन, अब यो चाहिँ समग्रमा परीक्षार्थीको संख्या घट्दो छ, नियमित परीक्षार्थीहरू घटेर गएका छन्। हाम्रो पुनः परीक्षा दिने विद्यार्थीहरूको संख्या बढेको हुनाले परीक्षार्थी संख्या विगतमा भन्दा अहिले बढेको देखिएको हो। त्यसको मतलब चाहिँ के हुन सक्ला भने यसलाई हामीले अलि गहन रूपबाटै अध्ययन गर्नुपर्छ। यत्तिकै चाहिँ बोल्दा कहिलेकाहीँ गलत तथ्य पनि सार्वजनिक भएको हुन सक्ला। अब हाम्रो जनसङ्ख्या वृद्धि दर अहिले घटेको छ, जनसङ्ख्या वृद्धि दर हाम्रो जब माइनसमा आउँछ त्यसपछि जनसङ्ख्या पनि स्वतः घट्छ, र त्यसकारण चाहिँ जनसङ्ख्या वृद्धि घटेसँगै हाम्रो विद्यार्थी संख्या पनि घटेको हो भने जस्तो लाग्छ मलाई। र अर्को कुरा के कस्तो छ भने हाम्रो रोजगारीको अवसर ग्रामीण क्षेत्रहरूमा भएन, नभइसके पश्चात सबै मानिसहरू ग्रामीण क्षेत्रमा टिक्न सक्ने परिस्थिति नबनेको कारण उनीहरू या त सहरी इलाकामा आउँछन् या वैदेशिक रोजगारीको लागि विदेश जान्छन्। त्यसले गर्दाखेरि अब ग्रामीण क्षेत्रमा बासिन्दाहरू नै घटेर गए, जब बासिन्दाहरू घटेर गए भने त्यस्तो अवस्थामा विद्यालयमा विद्यार्थी घट्ने स्वाभाविक कुरा हो। तर जनसङ्ख्याको अनुपातमा विद्यार्थी घटेका हुन् कि होइनन् भन्ने कुरा, यो त्यहाँको जनसङ्ख्याको मोबिलिटी र हाम्रा विद्यार्थीको संख्या कति छ, तिनीहरू कति विद्यालयमा समाहित छन् भन्ने कुराबाट मात्रै निर्धारण हुन्छ। सहरी इलाकामा खास गरिकन सुविधाका लागि अवसरका लागि मानिसहरू आउने अलिकता जनसङ्ख्या बढ्दो देखिएको छ, त्यसले गर्दा स्वाभाविक रूपबाट त्यहाँका विद्यार्थी संख्या बढेको छ। सहरी इलाकामा संस्थागत विद्यालयको अलिकता बाहुल्यता पनि छ, त्यसले गर्दा मान्छेले अब अहिले वैदेशिक रोजगारी र हाम्रो चाहिँ जुन अब ग्लोबल मार्केट छ त्यसले गर्दा एउटा अङ्ग्रेजी जान्यो भने जतासुकै बिक्न सकिन्छ, र त्यति मात्रै होइन अब संस्थागत विद्यालयमा पढ्यो भने राम्रो शिक्षा प्राप्त हुन्छ, त्यहाँबाट राम्रो अङ्क प्राप्त गर्न सकिन्छ भन्ने जनमानसमा एउटा बुझाइ छ। त्यसले गर्दाखेरि पनि सकि नसकी आफूले खाएर नखाएर भए पनि आफ्ना छोराछोरीहरूलाई अङ्ग्रेजी माध्यमका विद्यालयहरूमा भर्ना गर्ने, यो मैले अङ्ग्रेजी माध्यम किन भने यो सामुदायिक पनि हुनसक्छ संस्थागत पनि हुनसक्छ। अब सामुदायिक अङ्ग्रेजी माध्यमका विद्यालय छन् भने पनि त्यो ठाउँमा उत्तिकै बढी चाप छ, त्यसले गर्दाखेरि अहिले खास गरिकन अब एउटा गुणस्तर भन्दा पनि अलि बुझाइ अङ्ग्रेजी जान्यो भने संसारमा टिकिन्छ भन्ने खालको भएर भने अलिकता अङ्ग्रेजी माध्यमका विद्यालयहरूमा विद्यार्थीको चाप बढ्ने र अन्य विद्यालयमा चाप घट्दो छ। यसलाई सामुदायिक घटेको र संस्थागतमा बढेको भन्ने अर्थ भन्दा पनि आम नागरिकको एउटा बुझाइलाई मैले अभिव्यक्त गरेँ, र यसरी हेर्दाखेरि केही हदसम्म सामुदायिक विद्यालयको ट्रेन्ड अहिले खस्केको विद्यालयहरू
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले एसईई परीक्षा तयारी र विद्यालय शिक्षाको गुणस्तर लगायतका विषयमा केन्द्रित भएर राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ परीक्षा नियन्त्रकज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। जस्तो अब विगतमा एसएलसीलाई फलामे ढोका भनेर चित्रण गरिन्थ्यो, अहिले एसईई फरक रूपमा पनि हुँदै आएको छ, यद्यपि अझै पनि विद्यार्थीहरूमा एसईको मनोवैज्ञानिक डर भने हट्न सकेको छैन, अब कुनै पनि विद्यार्थीले एसईई परीक्षामा आफूलाई कसरी सहभागी गराउने, अब कतिपय विद्यार्थीलाई प्रश्नको कसरी उत्तर लेख्ने भन्ने पनि अन्यल रहेको पाइन्छ। मैले सोध्न खोजेको एसईमा सहभागी हुने विद्यार्थीले प्रश्नपत्र प्राप्त गरेपछि सोधिएको प्रश्नको जवाब कसरी दिने, अनि विभिन्न किसिमका मनोवैज्ञानिक डर र त्रासबाट कसरी बच्ने विद्यार्थी।
विद्यार्थी भाइ बहिनीहरूलाई मेरो हार्दिक आग्रह छ, एसई परीक्षाका प्रश्नपत्रहरू गाह्रा हुँदैनन्, र खास गरिकन हाम्रा भाइ बहिनीहरूले राम्ररी त्यहाँका निर्देशनहरू हेरेर आफूले जानेका कुरा सृजनात्मक ढङ्गले लेख्न सक्नु हो भने कुनै पनि विद्यार्थीको ग्रेड नपाउने अवस्था रहँदैन। तर हाम्रो दुर्भाग्य भन्नुपर्छ, वास्तवमा हाम्रो कक्षा कोठाको शिक्षण सिकाइले परीक्षालाई प्रभाव पार्ने हुनाले धेरै भाइ बहिनीहरू आफूले जानेको कुरा अभिव्यक्त गर्न नसक्ने स्थिति सिर्जना भएको छ। सीमित प्रश्नपत्रहरूमा अभ्यास गर्ने र ती प्रश्नपत्रहरू ठ्याक्क आफ्नो अगाडि नदेख्ने बित्तिकै हतोत्साहित हुनेछ, तर त्यस्तो हुँदैन, किनभने अब आफूले देखेका मात्रै प्रश्न नभए पनि त्यहाँनिर आफूले पढेकै विषयवस्तु आइराखेको हुन्छ, प्रश्नको लेखेको कुरा मात्रै भाषा मात्रै फरक हुन्छ। त्यसैले भाइ बहिनीहरूलाई त्यसलाई राम्ररी प्रश्नले के भन्न खोजेको छ राम्ररी पढेर आफूले जानेका कुरा व्यक्त गर्दाखेरि पास हुने अवस्था आउँछ। होइन अब यो एकदमै हतोत्साहित हुने जाँच भनेको पनि यस्तो हो भने आफैमा जाँच सबै प्रकारको जाँचहरूमा एउटा डर चाहिँ अब युजिएससीको मात्रै होइन कि सबै परीक्षामा कतै बिग्रन्छ कि भन्ने खालको हुनसक्छ तर त्यसबाट हामी मुक्त हुनुपर्छ। परीक्षा भनेको हामीले शिक्षण सिकाइकै एउटा अभिन्न अङ्ग हो। हामीले पढेकै पाठ्य पुस्तकबाट प्रश्नपत्र आइराखेको हुन्छ, हामीले कहीँ न कहीँ त्यो पढेका हुन्छौँ तर त्यसलाई हामीले अलिकता गर्ने थोरै समय म्यानेज गर्न नसक्दाखेरि त्यो परीक्षा बिग्रन जान्छ। त्यसैले समय आफूलाई अब 50 पूर्णाङ्कको विषय छ भने 2 घन्टा लेख्न पाइन्छ, त्यस्तै 75 पूर्णाङ्कको भनौँ न परीक्षा छ भने त्यसलाई 3 घन्टा लेख्न पाइन्छ। त्यो प्रशस्त समय हो र फेरि हाम्रो प्रश्न मोडेल कस्तो छ भने थोरै 1 शब्द 2 शब्द लेख्ने पनि छ। साइन्स म्याथमा चाहिँ सामान्यतया सूत्र मात्रै लेखे पनि अङ्क आउने, त्यस्तै एउटा शब्द मात्रै लेख्दाखेरि पनि अङ्क आउने त्यस्तो खालको प्रश्न हुन्छ। त्यसैले कुनै पनि प्रश्न नछोड्नुहोस् अब, किनकि आफूले 1 शब्द लेख्न सक्ने त लेख्नु पऱ्यो नि, फेरि कुनै पनि नछोड्ने र आफूले त्यसलाई राम्ररी बुझेर लेख्ने प्रयत्न गर्दा कुनै पनि विषय चाहिँ नि फेल नहुने भन्ने हुँदैन। भाइ बहिनीहरू नतासिएर जानुहोस्, मैले त भन्ने गरेको छु, अब मैले झुटा बोलेको छु सही बोलेको छु त्यो विषय चाहिँ नि अनुसन्धान गर्दा पनि पत्ता लाग्ने कुरा हो। सबै हामीले यदि उत्तीर्ण प्रतिशत विद्यार्थीले सबै विषयमा पास हुने प्रतिशत हामीले 1 कक्षादेखि 12 कक्षासम्म हेर्दै गयो भने उत्तीर्ण हुने सङ्ख्याको दर भन्यो भने र सबैभन्दा बढी पढाइ भएको यदि हामीले झन् कहीँनिर अनुसन्धान गर्यो भने 10 क्लास नै हो र यो भनेको चाहिँ एकदम हाम्रो गुणस्तर अभिवृद्धिको लागि असाध्यै टेवादायी खालको चाहिँ अब कक्षा हो भन्ने मैले भन्ने गरेको छु। त्यसैले यो सजिलो हुन्छ, अरूभन्दा सजिलो हुन्छ, व्यवस्थित हुन्छ, प्रश्नपत्रहरू पनि यथावादी सोधिएको हुँदैन, त्यसमा स्तरीयताका आधारमा सबै कुरा हेरेर सोच विचार गरेर अब कतिपय सजिला प्रश्नहरू हुन्छन्, बिचका मध्यम खालका हुन्छन्, सबै विद्यार्थी पास हुन सक्छन् त्यो दुईवटा प्रकारका प्रश्न हल गर्ने बित्तिकै, र कतिपय टफ प्रश्नहरू 1-2 वटा जाने गाह्रा प्रश्नहरू हुन्छन् त्यो असाध्यै जान्ने विद्यार्थीहरूले त्यसलाई एटेम्प्ट गर्न सक्लान्, सबै विद्यार्थी एटेम्प्ट गर्न नसक्ने सकिन्छ, 2-4 वटा प्रश्न एटेम्प्ट गर्न नसक्दैन फेल भइँदैन, किनभने 65 गल्ती गर्दा पनि पास हुने कुरा हो नि त। अब 35% प्राप्त गर्नु भनेको त 65 गल्ती गर्नु पनि हो।
आज हामी एसईको परीक्षा तयारी, विद्यालय शिक्षाको गुणस्तर लगायतका विषयमा केन्द्रित भएर परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग कुराकानी गरिरहेका छौं। यस वर्षको एसई परीक्षा आगामी चैत 7 गतेबाट शुरू हुँदैछ। परीक्षामा देशैभरबाट 5,14,071 विद्यार्थी सहभागी हुँदैछन् भने देशभर 2,079 परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा 150 जनासम्म विद्यार्थी भएको केन्द्रमा 1 जना सहायक केन्द्राध्यक्ष हुनेछन् भने 20 जना भन्दा विद्यार्थी बराबर 1 जना निरीक्षक खटिने व्यवस्था मिलाइएको छ। यसपटकको एसीमा बाल सुधार केन्द्र, कारागार, त्यसै गरी जापानमा पनि एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। जापानबाट 29 जना विद्यार्थी यसपटकको एसीमा सहभागी हुँदैछन्। 2079को एसी नतिजामा 31.91% मात्र विद्यार्थी नन ग्रेड भएका थिए, तर पछिल्लो वर्षको नतिजामा यो संख्या बढेर 52.42% पुगेको छ र पछिल्लो समय नन ग्रेडेड विद्यार्थीको संख्या बढेपछि आम रूपमा विद्यालय शिक्षा सुधारको विषय पनि अहिले उठिरहेको सन्दर्भ छ। हामी एसी नतिजाका विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं, त्यसै गरी एसी परीक्षाको विषयमा पनि हामीले कुराकानी गरिसकेका छौं। राम्रो नतिजा ल्याउन अनावश्यक दबाव दिने, एसीलाई प्रतिष्ठा ठान्ने, घोकेको र चिड चोरेको भरमा पास हुन खोज्ने विद्यार्थी, एसईलाई हाउगुजी बनाएर पढाउने अनि लापरवाही ढंगले परीक्षा सञ्चालन र उत्तर पुस्तिका जाँच्ने शिक्षक तथा एसईलाई फलामे ढोका भनेर व्याख्या गर्ने प्रवृत्तिहरूमाथि पनि विभिन्न क्षेत्र र सरोकारवाला निकायहरूबाट विभिन्न किसिमका टीका टिप्पणी हुँदै आएका छन्। यस्तो प्रवृत्तिबाट माथि उठेर एसईलाई व्यवस्थित गरिनुपर्ने सरोकारवाला निकायका व्यक्तिहरूले यो भनाईलाई समेत उठाउँदै आउनु भएको छ, यो विषयलाई समेत उठाउँदै आउनु भएको छ। कतिपयले शिक्षकले राम्रोसँग आफ्नो कर्तव्य पूरा नगरेका कारणले पनि विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेको भनेर गुनासो गर्दै आउनु भएको छ। यद्यपि कतिपय अवस्थामा राम्रो गर्न खोज्दा खोज्दै पनि नतिजामा अपेक्षित सुधार हुन नसकेका कुराहरू पनि आइरहेका छन्। विद्यालय सहित अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ। यो एसी परीक्षाको नतिजा सुधारका लागि आजको अन्तरसंवादमा हामीले एसी परीक्षा तयारी र विद्यालय शिक्षाको गुणस्तर लगायतका विषयमा केन्द्रित भएर कुराकानी गर्यौं। प्राविधिक कारणले हामीले समय अवधिभर कुराकानी गर्न सकेनौं। आजको कुराकानीमा हामीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग कुराकानी गरौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।